यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रविधिको अधिकतम प्रयोग गरी उत्पादन, उत्पादकत्व र विकासका लागि सम्पूर्ण जनशक्ति केन्द्रित हुनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुहुने। 2082 सालसम्म म्याद रहेको पोखरा मुगलिन सड़क आयोजनाको भौतिक प्रगति 43.34%। अछाबमा माटोको ढिस्कोमा पुरिएर दुईजनाको मृत्यु। र अमेरिका र युक्रेन बीच साउदी अरबियामा वार्ताको तयारी, युक्रेनका राष्ट्रपति जेलेन्स्की पनि रियादमा।
विदेश गए परि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनुहोस् हामी सँगै,
कल गर्नुहोस्, डेटा चलाउनुहोस्, संसारभरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। आज बिहान 4:11 कास्की केन्द्रबिन्दु भई भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले 4.3 म्याग्निच्युडको भूकम्प मापन भएको जनाएको छ। भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा पनि महसुस भएको थियो। भूकम्पको क्षतिबारे हालसम्म कुनै विवरण प्राप्त भएको छैन। गण्डकी प्रदेशमा 3 दिनको अवधिमा गएको यो तेस्रो भूकम्प हो। यसअघि शनिबार बागलुङ केन्द्रबिन्दु भएर 4.1 र म्याग्दी केन्द्रबिन्दु भई 4 म्याग्निच्युडको भूकम्प गएको थियो। अछाममा माटोको ढिस्कोमा पुरिएर 2 महिलाको मृत्यु भएको छ। अछामको मंगलसेन नगरपालिका 9 ओली गाउँको रातो माटेमा हिजो माटोको ढिस्कोमा परि नगरपालिका 8 सुतुडा निवासी 27 वर्षीय देवरूपा बोहरा र 23 वर्षीय विनिता बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो। घर लिप्नका लागि माटो खन्न गएका उनीहरूको ढिस्कोले पुरिएर मृत्यु भएको हो। मृतक दुवैको शव स्थानीय र प्रहरीको सहयोगमा माटोको ढिस्कोबाट निकालिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनमा भूमिका नभएका नेपाल जस्ता मुलुकले जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरूरी रहेको बताउनु भएको छ। भौगर्भिक समाजद्वारा हिजो काठमाण्डुमा आयोजित सम्मेलनको उद्घाटन गर्नुहुँदै वहाँले जलवायु न्यायको मुद्दालाई विश्व जगतमा पुर्याउनु पर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले मानव जीवनसँग प्रत्यक्ष सरोकार रहेको संवेदनशील मुद्दा सम्बोधनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहयोग र सहकार्य हुनुपर्ने खाँचो औल्याउनुभयो। उहाँले हिमालय पर्वत श्रृंखलामा बेला बेलामा गइरहने भूकम्प पनि हिमाली मुलुक नेपालको विकास निर्माणका लागि समस्याका रूपमा रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले सम्मेलनमा नेपालका खानी तथा खनिजन्य पदार्थको स्थिति, अन्वेषणको अवस्था, जलवायु परिवर्तन र त्यसको प्रभाव, भौतिक पूर्वाधारको विकासमा भूविज्ञानको प्रयोगका बारेमा विचार विमर्श हुने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसर सृजना गर्ने गरी सरकार अगाडि बढ़ेको बताउनु भएको छ। राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन 2081 उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले हिजो उत्पादन, उत्पादकत्व र विकासका लागि प्रविधिको अधिकतम प्रयोग गरी तीव्रताका साथ उद्यमशीलताको विकासमा सम्पूर्ण जनशक्ति केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभयो। यसै अवसरमा प्रधानमन्त्री ओलीले आन्तरिक रोजगार प्रवर्धन दशक शुभारम्भ गर्नुहुँदै आधुनिकीकरणतर्फको यात्राको दशकको दिशामा ठोस पाइला शुरू गरिएको र यसलाई निरन्तर रूपमा कार्यान्वयनतर्फ अगाडि बढ़ाइने पनि बताउनुभयो।
हरेक दिन हामीले नयाँ गन्तव्य छुनु पर्दछ, एउटा नयाँ ठाउँमा पाइला टेक्नु पर्दछ। हिजो जहाँ थियो त्यही होइन, त्योभन्दा एक कदम अगाडि नयाँ दिनको नयाँ पाइला हुनुपर्छ। उद्यमशीलताको विकास तीव्रताका साथ गरौं, आधुनिकतातर्फको यात्रालाई तीव्रताका साथ अगाडि लगौं, उत्पादन, उत्पादकत्व र विकासका लागि प्रविधिको अधिकतम प्रयोग गरौं, हाम्रो सम्पूर्ण जनशक्ति विकासमा केन्द्रित गरौं। यसले नेपालको अवस्था परिवर्तन गर्ने, नेपालको अर्थतन्त्रमा परिवर्तन ल्याउने र समृद्ध नेपाल सुखी नेपालीको जुन राष्ट्रिय आकांक्षा छ त्यसलाई साकार पार्ने दिशामा सार्थक र व्यवहारिक कदम अगाडि बढाउन यस दिशामा अगाडि बढ्छ।
प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारीका अवसर सृजना गर्न सरकारभन्दा निजी क्षेत्र बढ़ी क्रियाशील रहेकाले यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले घोषणा गरिएको राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताउनुभयो। आगामी 10 वर्षभित्र उद्यमशीलता बढ़ाउँदै सरकारले श्रम शक्तिको न्यायोचित मूल्याङ्कन गर्ने मन्त्री भण्डारीले बताउनुभयो।
मुलुकमा हरेक वर्ष असाध्यै शक्तिशाली श्रम शक्ति चाहिँ नि मुलुकको श्रम बजारमा आउँदैछ, तर त्यो श्रम बजारको व्यवस्थापन गर्न हामीले सकिराखेको छैनौं, जसको कारणले गर्दा फेरि हामी बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारको चपेटमा परेका छौं। आगामी 10 वर्षमा मुलुकको उद्यमशीलताको आधारमा उत्पादकत्वलाई वृद्धि गर्दै मुलुकमा रोजगारीको अवसर सृजना गर्दै त्यो श्रमिकलाई पनि न्यायोचित हिसाबले उसको श्रम शक्तिको मूल्याङ्कन हुने गरिकन मर्यादित र सुरक्षित तवरबाट फर्काएर यो मुलुकलाई अगाडि बढाउने कुरामा उनलाई फेरि पुनर्स्थापना गर्ने यो लक्ष्य सहितको एउटा यात्रा आज हामीले शुरू गरेका छौं।
मन्त्री भण्डारीले आन्तरिक रोजगार प्रवर्धन दशकमा निजी क्षेत्रको प्रवर्धन र विस्तार मार्फत थप रोजगारी सृजना गर्ने प्रतिबद्धता व्यक्त गर्दै निजी क्षेत्रमा काम गर्ने श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चितता गरिने पनि बताउनुभयो। यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले जबसम्म नेपालको पूँजी बजार चलायमान हुँदैन तबसम्म नेपालको श्रम शक्तिलाई व्यवस्थित गर्न नसकिने बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार एवं पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले अबको 10 वर्षमा रोजगारीका लागि कोही पनि नेपाली नागरिक बाहिर जान नपर्ने वातावरण निर्माण गर्न सकिने बताउनुभयो। सरकारले आगामी दशक सन् 2035 सम्मलाई आन्तरिक रोजगारी प्रवर्धन दशक घोषणा गरेको छ। कार्यक्रममा राष्ट्रिय सेव विकास प्रतिष्ठान र रोजगारदाता कम्पनी बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एकीकृत श्रम बजार र सूचना प्रणाली विस्तारका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा र स्वेस एजेन्सी बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयलाई आग्रह गर्नुभएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सनको 16 राष्ट्रिय महाधिवेशनको हिजो उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई 5 वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर आफू छक्क परेको बताउनुभयो। सरकारले शुल्क तिर्न नसक्ने बालबालिकालाई निशुल्क शिक्षा दिने र त्यसमा निजी क्षेत्रको पनि साथ लिने उहाँले स्पष्ट गर्नुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध र सुदृढ़ बनाएर लैजानुपर्ने बताउनु भएको छ। धनगढ़ीमा नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनको हिजो उद्घाटन गर्नुहुँदै सभापति देउवाले सच्चा मनले एकताबद्ध भएर अघि बढ़न सकेमा कांग्रेसले आम निर्वाचन 2084मा बहुमत प्राप्त गर्न सक्ने बताउनुभयो। उहाँले पार्टीभित्र आपसी मतभेद असमझदारीलाई हटाएर एकजुट भएर अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। सभापति देउवाले वर्तमान गठबन्धन सरकार सात बुधे समझदारी अनुसार चलिरहेको उल्लेख गर्नुभयो। सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिने समस्यालाई पार्टीभित्रै समाधान खोजेर मिशन 84मा केन्द्रित रहनुपर्ने बताउनुभयो। महामन्त्री गगन थापाले अबको 10 वर्ष कांग्रेसले विकास समृद्धि रोजगारीलाई समुदाय स्तरमा जोडेर अघि बढ़नुपर्ने बताउनुभयो। महामन्त्री विश्व प्रकाश शर्माले राजतन्त्रका समय जनताको अभिव्यक्ति स्वतन्त्रता खोसिएको स्मरण गर्नुहुँदै मुलुकलाई आजको नेपाल बनाउन कांग्रेसको अग्रणी भूमिका रहेको बताउनुभयो। गृहमन्त्री रमेश लेखकले लोकतन्त्र र संविधानको रक्षा पहिलो प्राथमिकता भएको बताउनु भएको छ। हिजो धनगढ़ीमा नेपाली कांग्रेसको प्रदेश सम्मेलनलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले संविधानको रक्षा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढ़ता समावेशी चरित्रको राज्य व्यवस्था निर्माण अहिलेको आवश्यकता भएको बताउनु भएको छ। गृहमन्त्री लेखकले नेपाली जनताको आन्दोलनबाट फालिएको राजतन्त्र लोकतन्त्र गणतन्त्रको विकल्प हुनै नसक्ने बताउनुभयो। उहाँले वर्तमान सत्ता गठबन्धन सरकारमा कुनै समस्या आउन नदिन कांग्रेस बढ़ी जिम्मेवार बन्नुपर्ने बताउनुभयो। काठमाण्डुका केही क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाण्डुले आइतबारबाट लागू हुने गरी दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ। राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर सिंहदरबार प्रधानमन्त्री निवास बालुवाटा र संसद भवन वरपरका क्षेत्रमा निषेधाज्ञा जारी भएको जिल्ला प्रशासन कार्यालय काठमाण्डुले जनाएको छ। निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँचजना भन्दा बढ़ी व्यक्ति भेला भएर नारा जुलुस धरना घेराउ प्रदर्शन गर्न नपाइने प्रशासनले जनाएको छ। कार्यपालिका व्यवस्थापिका र न्यायपालिका कार्यालय विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक केन्द्र र आसपासका क्षेत्रमा विरोध प्रदर्शन हुँदा अत्यावश्यक सेवा सार्वजनिक सेवा प्रवाह सार्वजनिक यातायात सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्ने भएकाले निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। अध्यक्ष दाहालले राष्ट्रिय सभामा उत्पत्ति भएका सुरक्षित कारोबार पहिलो संशोधन विधेयक 2080 विद्युतीय व्यापार विधेयक 2080 विधायन सम्बन्धी विधेयक 2080 र भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक 2076 हिजो प्रमाणित गर्नुभएको हो। अध्यक्ष दाहालले प्रमाणित गर्नुभएको ती विधेयकहरूलाई प्रमाणीकरणका लागि आज राष्ट्रपति रामचन्द्र पौडेल कहाँ पठाइने संसद सचिवालयले जनाएको छ। आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। हिजो प्रमुख सचेतकहरूको बैठकमा आजको प्रतिनिधि सभा बैठकमा प्रचण्डले बोल्ने समयबारे छलफल भएको थियो। छलफलपछि समय निर्धारण गरिएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो। छलफलमा लोकतन्त्र र गणतन्त्रका विरूद्धमा केही अराजकतावादी शक्तिहरूले संविधानको अवमूल्यन गरेर गतिविधि सञ्चालन गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने र संसदबाट पनि त्यस किसिमका गतिविधिमा विशेष ध्यान दिने निर्णय भएको जनाइएको छ। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि परिवर्तनगामी सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा हिजो बसेको बैठकले गणतन्त्रात्मक राज्य व्यवस्था समुन्नत बनाउन देशमा रोजगारी वृद्धि तथा समाजवादी वितरण प्रणाली कायम गर्न पार्टीले योजना निर्माण गर्ने निर्णय गरेको केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो। मुलुकको पछिल्लो राजनैतिक अवस्था राजावादीले गरेको प्रदर्शन पार्टीका गतिविधिबारे छलफल गरिएको बैठकमा देशभर सांगठनिक सुदृढीकरणका लागि सशक्त जनपरिचालनका कार्य योजनामा छलफल भएको पार्टीले जनाएको छ। अदालतमा कार्यरत महिला न्यायाधीश कर्मचारी एवं सेवाग्राही महिलाको अवस्था र आवश्यकता अनुकूलको कार्यस्थलको व्यवस्था गर्ने लगायत 12 बुँदे प्रतिबद्धता पत्र जारी गर्दै दोस्रो महिला न्यायाधीश सम्मेलन 2081 सम्पन्न भएको छ। प्रतिबद्धता पत्रमा कार्यस्थलमा लैंगिक संवेदनशीलता कायम गर्दै यौनजन्य हिंसा वा दुर्व्यवहार हुन नदिनेतर्फ विशेष सजगता र उपयुक्त उपायको अवलम्बन गर्ने शिशु स्याहार केन्द्र र स्तनपान कक्षको व्यवस्था गरी महिलाको सर्वाङ्गीण विकासको अवसर सृजना गर्न पहल गर्ने उल्लेख गरिएको छ। पोखरा मुगलिन सड़क आयोजना पश्चिम खण्डको भौतिक प्रगति 43.34% पुगेको छ। कुल 38.88 किलोमिटर दूरीको खण्डमा हालसम्म 29.47 किलोमिटर सड़क कालो पत्र भएको छ। चार लेनको सड़कमा 15.32 किलोमिटरमा दुईतर्फी र 14.15 किलोमिटरमा एकतर्फी कालो पत्र गरिएको आयोजनाका इन्जिनियर सौजन्य नेपालले जानकारी दिनुभयो। यो सड़क निर्माणको म्याद विक्रमसम्म 2082 पुससम्म रहेको छ। यसअघि दुई पटकसम्म म्याद थप भएको थियो। पश्चिमतर्फ तनहुमा 2 किलोमिटर सड़क मात्र कालो पत्र हुन बाँकी रहेको इन्जिनियर नेपालले बताए। बताउनुभयो। कास्की खण्डमा सड़क विस्तार पूर्वाधार तयारी र कालो पत्रको काम भइरहेको उहाँले बताउनुभयो। राष्ट्रिय गौरवको आयोजना पूर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत कञ्चनपुरको बेलौरी दैजी सड़क खण्डको निर्माण अझै सम्पन्न हुन सकेको छैन। ठेक्का सम्झौता भएको 9 वर्ष पुग्दा समेत बेलौरीदेखि बेलडाँडी हुँदै दैजीसम्मको 42 किलोमिटर हुलाकी सड़क अझै निर्माण हुन नसकेको हो। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
हुलाकी सड़क योजना कार्यालय धनगढ़ीका अनुसार ठेक्का सम्झौता भएको 9 वर्ष पुग्दा समेत बेलौरीदेखि बेलडाँडी हुँदै दैजीसम्मको 42 किलोमिटर हुलाकी सड़कको निर्माण कार्य अझै पूरा भएको छैन। बेलौरीदेखि दैजीसम्म दुई खण्डमा हुलाकी सड़क निर्माणका लागि 2073 साल फागुनमा ठेक्का सम्झौता भएको थियो। हुलाकी सड़क योजना कार्यालयका इन्जिनियर प्रमोद चौधरी ठेकेदारको लापरवाही र बजेट अभावले गर्दा बेलौरी बेलडाँडी दैजी सड़क खण्डको निर्माण कार्य पूरा नभएको बताउनुहुन्छ।
पहिला चाहिँ त्यही निर्माण व्यवसायकै अलिकति अब थोरै लापरवाही चाहिँ देखिन्छ, टाइम लिन सकेको। पछिल्लो चरणमा अब हेर्दाखेरि अब अलिकति अब हाम्रो त्यो बजेट अभावले पनि अलिकति समस्या चाहिँ ल्याएको छ होइन। त्यही पनि उहाँहरूले चाहिँ अब यही आर्थिक वर्षमा चाहिँ काम सक्ने कमिटमेन्ट चाहिँ छ।
हुलाकी सड़क निर्माणका लागि पटक पटक म्याप थप गरिए पनि ठेकेदारको लापरवाहीका कारण बेलौरी बेलडाँडी दैजी सड़क खण्डको निर्माण कार्य पूरा हुने टुङ्गो छैन। करिब 80 करोड़ 6 लाख बजेटको बेलौरी बेलडाँडी दैजी सड़क खण्डमा हालसम्म नाली बेस पर्खाल कलबटको निर्माण सकिएको छ। इन्जिनियर प्रमोद चौधरी,
जुन प्रोग्रेसमा हुनुपर्ने त्यो प्रोग्रेसमा चाहिँ काम अगाडि बढेको छैन। त्यसमा अब बेसिक त्यो फाउन्डेसन भनेको हाम्रो स्ट्रक्चरको कामहरू मोस्टली लेभल अब सकिरहेछ कि माइनर चाहिँ स्ट्रक्चरहरू काम बाँकी छ, बाँकी अब कालोपत्रीको कामहरू चाहिँ गर्न बाँकी छ।
दक्षिणी क्षेत्रको विकास र समृद्धिसँग जोडिएको हुलाकी सड़कको निर्माण कार्य चाँडै सम्पन्न गरिनुपर्ने सरकारवालाको भनाइ छ। प्रदेशसभा सदस्य दिवान सिंह विष्ट,
3 वर्षमा काम सम्पन्न हुनुपर्ने 9 वर्ष भइसक्यो, काम भएको छैन। यो क्षेत्रको जनताले दुःख पाइरहेका छ, हामीले निवेदन पनि दियौं, या त काम हुनु पर्यो या ठेका रद्द हुनु पर्यो।
राष्ट्रिय विकासको मूल प्रवाहसँग जोडिएको हुलाकी सड़क निर्माण कार्यमा ठेकेदार र सम्बद्ध निकायले तदारुकता देखाउन जरूरी देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाण्डु महानगरपालिकाले तिराएको जरिवाना बुझाएको छ। आइतबार पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागत र्याली गर्ने क्रममा राप्रपाले फोहोर गरेको भन्दै महानगरले 1 लाख जरिवाना तोकेको थियो। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हिजो महानगरका वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे समक्ष 1 लाख रूपियाँ बुझाएको जानकारी दिनुभयो। मकवानपुरका किसानले विषादीको विकल्पमा गहुँत संकलन गरेर प्रयोग गर्न थालेका छन्। व्यावसायिक कृषिको आरम्भ भएसँगै बाली नालीमा लाग्ने रोग तथा किरा नियन्त्रण गर्न विषादीको प्रयोग वृद्धि भइरहेका बेला मकवानपुरका किसानले प्राकृतिक उपचार अपनाउन थालेका हुन्। सल्यान जिल्ला अस्पतालले स्वास्थ्य बीमाको रकम सोध भर्न नपाउँदा उपचारमा समस्या भएको बताएको छ। बीमा बोर्डले समयमै रकम सोध भर्न नगर्दा बीमित बिरामीले 3 महिनामा पाउने औषधि 1 महिनामा झार्नुपर्ने बाध्यता भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढाले जानकारी दिनुभयो। मकवानपुरको मनहरी गाउँपालिकामा लोपुन्मुख बनकरिया समुदायले चैते धान रोप्न शुरू गरेका छन्। 1.5 दशक अगाडिसम्म खेतीपाती नगर्ने फिरन्ते यो समुदाय हाल खेतीपाती र पशुपालनमा व्यस्त हुन थालेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की साउदी अरबियाको राजधानी रियाद पुग्नु भएको छ। द्विपक्षीय खनिज सम्झौता र रूससँगको युद्ध अन्त्यका लागि अमेरिकी र युक्रेनका कूटनीतिज्ञहरूबीच वार्ताको तयारी भइरहेका बेला जेलेन्स्की रियाद पुग्नु भएको हो। रियादमा रहँदा जेलेन्स्कीले त्यहाँका युवराज मोहम्मद बिन सलमानलाई भेट्ने तालिका रहे पनि उहाँले अमेरिकी र युक्रेनी अधिकारीहरूबीच हुने वार्तामा सहभागिता नजनाउने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। हालै जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ओभल अफिसको बैठकमा चर्का चर्की परेपछि दुई देशबीच तनाव बढ़ेको थियो। घटनापछि अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहायता रोकेको छ। जेलेन्स्कीले साउदी अरबमा हुने अमेरिकासँगको वार्ता युद्ध अन्त्यका लागि निकै महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अमेरिकाले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग युएसएडका 83% कार्यक्रमहरू रद्द गरिएको बताउनु भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा गर्नुभएको एक कार्यकारी आदेशमा प्रशासनलाई विदेशमा खर्चको मूल्याङ्कन गर्न समय दिनको लागि सबै अमेरिकी वैदेशिक सहायता रोक्न भनिएको थियो। इरानको विदेश मन्त्रालयले इराकलाई इरानबाट बिजुली खरिद गर्न अनुमति दिने प्रतिबन्ध फुकुवा नवीकरण नगर्ने संयुक्त राज्य अमेरिकाको निर्णय गैर कानूनी भएको बताएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल वारकाईले एक पक्ष अमेरिकी प्रतिबन्धको इरानी राष्ट्र विरूद्ध कुनै औचित्य वा कानूनी आधार नभएको बताउनुभयो। अमेरिकी विदेश मन्त्रालयले इरानलाई कुनै पनि प्रकारको आर्थिक वा वित्तीय राहत प्रदान गर्न नदिनका लागि छूटको नवीकरण नगर्ने निर्णय गरेको जनाइएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा नेपालको कुल वस्तु निर्यात 46.5% वृद्धि भएको छ। देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यस अवधिमा नेपालको निर्यात 1,27,20,00,000,000 बराबर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात 7.1% कमी आएको थियो। गन्तव्यका आधारमा यस अवधिमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमश 66.9%, 8.6% र 3.5% वृद्धि भएको छ। वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टर यान, चिया, अलैची लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, अदुवा, जड़ीबुटी, तयारी पोसाक लगायतका वस्तुको निर्यात घटेको छ। सात महिनामा कुल वस्तु आयात भने 10.1% वृद्धि भई 9,88,59,00,000,000 बराबरको भएको छ। चालू आर्थिक वर्षको सात महिनामा कुल वस्तु व्यापार घाटा 6.2% वृद्धि भई 8,61,38,00,000,000 बराबर पुगे। नेपालमा चालू आर्थिक वर्षको सात महिनामा 6,26,54,00,000 रुपियाँ बराबरको 4,75,61,000 केजी सुकेको लसुन आयात भएको छ। अत्यधिक मात्रामा भएको लसुनको आयातले आन्तरिक खपतमा बढ़ोत्तरी भएको हो वा अन्य कुनै कारणले आयात भएको हो भन्ने आशंका उत्पन्न भएको छ। भन्सार विभागले यसलाई अस्वाभाविक आयातको रूपमा लिएको छ। नेपालमा लसुनको आयात आर्थिक वर्ष 2076-77 मात्र 31,00,00,000 रुपियाँ बराबरको भएको थियो। यद्यपि चालू आर्थिक वर्षको पहिलो सात महिनामा 6,26,00,00,000 रुपियाँ बराबरको लसुन आयात भएको छ, जसको कारण सरकारी निकायहरूले यसको आन्तरिक खपतको विश्लेषण गर्दै अनुसन्धान शुरू गरेका छन्। यस अवधिमा नेपालले 9,20,000 रुपियाँ बराबरको लसुन निर्यात गरेको छ। चालू आर्थिक वर्षको माघ महिनामा नेपालमा हुने विप्रेषण आप्रवाह 7.3% मात्र वृद्धि भएको छ। यो गत वर्षको सोही महिनाको तुलनामा 11.5% कमी हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह 18.8% बढेको थियो। नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको प्रतिवेदन अनुसार माघ महिनामा विप्रेषण आप्रवाह बढेर 9,58,00,000,000 पुगेको छ। भोजपुरका व्यावसायिक रूपमा किवी खेती गरिरहेका कृषकहरूलाई किवी प्रशोधन सम्बन्धी तालिम प्रदान गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई संखुवा सभा भोजपुरको सहयोगमा सञ्चालन भएको किवी प्रशोधन तालिम प्राप्त गरेपछि किसानहरू उत्साहित भएका छन्। कृषकलाई किवीबाट होल क्यान्डी, माडा, जाम, स्क्वाइस, जेली लगायतका सामग्री बनाउने सिप प्रदान गरिएको छ। भोजपुरका 9 स्थानीय तहहरूमा व्यावसायिक रूपमा किवी खेती हुँदै आएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
त्रिभुवन आर्मी क्लब, सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लबले प्रधानमन्त्रीको पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकालेका छन्। सोमबार रूपन्देहीको भैरहवा स्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा आर्मीले बागमती प्रदेशमाथि 134 रनको फराकिलो जित निकालेको हो। पहिले ब्याटिङ गरेको आर्मीले 50 ओभरमा 8 विकेट गुमाउँदै 262 रनको बलियो योगफल बनायो। यस्तै सोमबार नै दाङको लमही स्थित देवखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई 6 विकेटले हराउँदै पहिलो जित निकालेको छ। जितका लागि पाएको 221 रनको लक्ष्य सुदूरपश्चिमले 43 ओभरमा 4 विकेट गुमाउँदै सहजै लक्ष्य पूरा गर्यो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले 50 ओभरमा 8 विकेट गुमाउँदै 220 रन बनाएको थियो। यस्तै रूपन्देहीको तिलोत्तमा स्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई 87 रनले हराएको छ। टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले 50 ओभरमा 6 विकेट गुमाउँदै 249 रन बनाएको थियो। पाँच थरको फिदिममा सञ्चालन भइरहेको पाँचौं पाँच थर गोल्ड कप फुटबल प्रतियोगितामा हिमालयन शेर्पालाई हराउँदै मच्छिन्द्र क्लब सेमी फाइनलमा प्रवेश गरेको छ। सोमबार फिदिम माभिको खेल मैदानमा सम्पन्न भएको तेस्रो क्वार्टर फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँले हिमालयन शेर्पा क्लब काठमाडौँलाई 2-1 गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र सेमी फाइनलमा पुगेको हो। मंगलबार हुने खेलमा नेपाल पुलिस क्लब काठमाडौँ र नमोबुद्ध युथ फुटबल क्लब सप्तरी बीच प्रतिस्पर्धा हुनेछ। पाँच थर क्लबको आयोजनामा चैत्र 2 सम्म हुने प्रतियोगिताको विजेताले नगद 11,01,111 रूपियाँ र उपविजेताले 5,55,555 रूपियाँ पाउने आयोजकले जनाएको छ। प्रथम पोखरा कप पुरूष राष्ट्रिय ह्याण्डबल प्रतियोगिता आउँदो चैत्र 3 गतेदेखि पोखरामा हुने भएको छ। गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा उक्त प्रतियोगिता हुन लागेको त्यहाँबाट हाम्रा संवाददाता दीननाथ बरालले जानकारी दिनुभयो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदलिरहे। कोशी गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा हुनुका साथै देशको उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 23.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11.3 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22-24 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:19 भयो भने सूर्यास्त भरे साँझ 6:10 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रविधिको अधिकतम प्रयोग गरी उत्पादन, उत्पादकत्व र विकासका लागि सम्पूर्ण जनशक्ति केन्द्रित हुनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुहुने। 2082 सालसम्म म्याद रहेको पोखरा मुगलिन सड़क आयोजनाको भौतिक प्रगति 43.34%। अछाममा माटोको ढिस्कोमा पुरिएर 2 जनाको मृत्यु। र अमेरिका र युक्रेनबीच साउदी अरबियामा वार्ताको तयारी, युक्रेनका राष्ट्रपति जेलेन्स्की पनि रियादमा। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।